नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई स्वागत छ। म विष्णु विश्वकर्मा। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी प्रतिनिधि सभा र प्रदेशसभा चुनावपछि पहिलो पटक बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा भएको छलफल र चुनावमा हारको कारण खोज्न अब हुने महासमितिको बैठकका विषयमा छलफल गर्दैछौं। प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा ठूलो हार बेहोरेको नेपाली कांग्रेस बल्ल अहिले आएर हारको कारण खुट्याउन लागेको छ। नेपाली राजनीतिका मुख्य उपलब्धिमा अग्रणी भूमिका खेल्ने नेपाली कांग्रेस यसपटकको चुनावमा जसरी पराजित भयो त्यसरी नै हारको कारण खोजेर अगाडि बढ़ने धाउन्नमा छ। तर चुनावमा हार बेहोर्नु परेको सबै दोष कांग्रेस नेताहरूले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई थोपरेका छन्। पार्टी नेतृत्वले चुनावी रणनीति बनाउन नसकेको र एकलौटी निर्णय गर्दा नागरिकमा गलत सन्देश जाँदा चुनावमा हार बेहोर्नु परेको कांग्रेस केन्द्रीय नेताहरूको आरोप छ। केन्द्रीय नेताको चर्को आलोचना र दबावपछि सभापति देउवाले चुनावको समीक्षा गर्न महासमिति बैठक बोलाउने प्रस्ताव गर्नुभएको छ। तर कांग्रेसका युवा नेताहरूले पार्टी सभापतिको एकलौटी निर्णय गर्ने पुरानो प्रवृत्ति नफेरिए अब चुप लागेर नबस्ने र नेतृत्वको विकल्प खोज्ने चेतावनी केन्द्रीय समितिको बैठकबाट देउवालाई दिएका छन्। चुनावपछि कठिन अवस्थाबाट गुज्रिरहेको कांग्रेसले चुनावी समीक्षा र पार्टी सुदृढीकरण कसरी गर्दैछ त? यसै विषयमा छलफल गर्न आज मसँग हुनुहुन्छ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता कल्याण गुरुङ।
यहाँलाई कार्यक्रम बदलिदो नेपालमा स्वागत छ।
धन्यवाद।
अब यो भर्खरै मात्र कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्यो। बैठकमा खास गरी पछिल्लो प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा नेपाली कांग्रेसले बेहोरेको हारका विषयमा अलिकति बढ़ी कुराकानी भयो, छलफल भयो, चर्का चर्केसम्म पनि भएछ। वास्तविकता के रह्यो? कांग्रेसले हार बेहोर्नुको कारण यो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पत्ता लगायो त?
अहिलेको बैठकमा मुख्य रूपमा यो चुनावको समीक्षा सम्बन्धी कुराहरू आउनुपर्छ भनेर सबैले भनेका थिए। तर केही साथीहरूको तर्क के रह्यो भने चाहिँ अहिले चुनाव सकिएको छैन, प्रदेश सभाको निर्वाचन भएको छ, प्रतिनिधि सभाको निर्वाचन भएको छ, तर राष्ट्रिय सभाको निर्वाचन बाँकी छ। त्यसै गरेर प्रतिनिधि सभाको समानुपातिक तर्फको मत परिणाम आउन पनि के अरे बाँकी छ र राष्ट्रिय सभाको निर्वाचन पछि मात्रै समानुपातिक तर्फका नतिजाहरू प्रकाशित हुने भएको कारणले सबै नतिजाहरू चाहिँ को अन्तिम परिणाम आइसकेपछि बैठक गर्दाखेरि राम्रो हुन्छ र बैठकमा चाहिँ त्यो विषयमा अगाडि बढ्दाखेरि राम्रो हुन्छ भन्ने हिसाबले अहिले पार्टी सभापतिज्यूले पनि केन्द्रीय कार्यसमितिको बैठकमा अहिले राष्ट्रिय सभाको निर्वाचन नजिक आउँदैछ, राष्ट्रिय सभाको निर्वाचन नजिक आएको कारणले गर्दा राष्ट्रिय सभाको उम्मेद्वार कसरी उठाउने र यो उम्मेद्वारहरू कस्तो कस्तो उम्मेद्वारहरू उम्मेद्वारहरूको मापदण्ड के हुने त्यो विषयमा छलफल गरौँ भनेर उहाँले प्रस्ताव राख्नुभयो। त्यो प्रस्ताव राख्दा राख्दै पनि बोल्ने वक्ताहरूमध्ये अधिकांशले निर्वाचन पछि भएको केन्द्रीय कार्यसमितिको पहिलो बैठक भएको कारणले 10% राष्ट्रिय सभाको निर्वाचनको उम्मेद्वारहरूको विषयमा कुरा राख्नुभयो भने 90% चाहिँ चुनावी समीक्षा, चुनावी समीक्षाको साथसाथै समानुपातिकमा जसरी निर्वाचन आयोगमा लिस्टहरू पार्टीबाट जाने कुराहरू भए ती विषयमा कुराहरू उठाउनु भयो।
तर त्यो चुनावमा जुन तपाईँले भन्नुभयो 10% मात्रै एजेण्डाका विषयमा कुराकानी भयो, बढी जुन प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा हारका विषयमा बढी केन्द्रित भयो। तर केही नेताले मुख्य नेताहरूले नै पार्टी नेतृत्वका कारण यो चुनावमा पार्टीले हार बेहोरेको भनेर स्पष्टै भनिदिनु भयो, यसले गर्दा नेतृत्वमाथि दबाव कतिको बढाउन सफल भयो यो यो बैठक चाहिँ?
यो बैठकमा मुख्य रूपमा 4-5 वटा कुराहरू उठे। पहिलो कुरा विधान विपरीत विधानले तोकेको संख्याभन्दा बढी गएर कार्य सम्पादन समिति गठन भयो, विधानले तोकेको संख्याभन्दा बढी संख्यामा संसदीय समिति गठन भयो, जुन चाहिँ विधान विपरीत छ र त्यो विघटन हुनुपर्छ भन्ने एउटा कुरो उठ्यो। दोस्रो कुरो यो समानुपातिक तर्फको लिस्ट बुझाउने जुन कुरो थियो, लिस्ट बुझाउँदाखेरि अन्तिम समयमा संसदीय समितिमै भएका सदस्यहरूले हेर्न नपाएको उहाँहरूले लिस्टमा को को परे भनेर अन्तिम अवस्थासम्म पनि हेर्न पाउनु भएन जुन गुनासो उहाँहरूले पोख्नुभयो। तेस्रो समानुपातिकतर्फ अब्बाद बाहेक अरूलाई नदोहोर्याउने भनेर केन्द्रीय कार्य समितिले निर्णय गरेको थियो, तर अधिकांश मानिसहरू दोहोरिएर आए जसको विषयमा पनि केन्द्रीय कार्य समितिको उसमा कुरा उठे। चौथो राष्ट्रिय सभाको निर्वाचनमा कस्तो मापदण्ड अपनाउने, मापदण्ड के हुने भन्ने कुरा पनि उठ्यो भने, पाँचौँ कुन कुन दलसँग हामीले समीकरण गरेर अगाडि बढ्दाखेरि राष्ट्रिय सभाको निर्वाचनमा फाइदा हुन सक्छ, कति कति संख्यामा हामी कुन कुन प्रदेशबाट जित्न सक्छौँ भन्ने कुराहरू पनि त्यहाँ आयो। र अर्को कुरा के आयो भने नेतृत्वले सबैलाई न्याय गर्न सक्नुपर्छ, नेतृत्व सबैको हुन सक्नुपर्छ, कुनै एउटा समूहको मात्रै नेतृत्व होइन, कसैले भोट हाल्यो होला कसैले भोट हाल्दैन होला, त्यसैले पार्टी सभापति भोट हाल्ने उहाँलाई पार्टी सभापतिको निर्वाचनमा भोट हाल्नेको पनि सभापति बन्नुपर्छ, उहाँलाई पार्टी सभापति उठ्दाखेरि भोट नहालेको पनि उहाँ सभापति हुनुपर्छ, सभापति भइसकेपछि सबैलाई समान न्याय उहाँले दिन सक्नुपर्छ, आफूलाई मन परेकाहरूलाई चाहिँ यो रोजी रोजी अवसरहरू दिने, आफूले मन परेका मानिसहरूलाई खोजी खोजी बोलाई बोलाई अवसर दिने, उनले रोजेका अवसरहरू पाउने, आफूलाई मन नपरेका मानिसहरूलाई चाहिँ अवसरबाटै वञ्चित गर्ने जुन कुराहरू भयो त्यो गलत हो भन्ने कुरा पनि केन्द्रीय कार्य समितिको बैठकमा उठ्यो।
तपाईँले भनेका दुईटा कुरा, खास गरी शेरबहादुर देउवाले एकलौटी निर्णय लाद्नु भयो जसको मर्का चुनावमा पनि पर्यो, तलबाटै कंग्रेसको जुन तल्लो तह जुन संगठन छ संगठन सुदृढी गर्ने कुरा कतिको आयो बैठकमै,
संगठन सम्बन्धी कुरा पनि आयो, जस्तै अहिलेको जुन विधान छ यो विधान चाहिँ नेपालको संविधान अनुसार जुन राज्यका संरचनाहरू भएका छन् स्थानीय तहको संरचनाहरू प्रदेशको संरचनाहरू त्यस्तै प्रतिनिधि सभाको निर्वाचन क्षेत्रको संरचनाहरू परिवर्तन भएका छन्। हिजो 240 निर्वाचन क्षेत्र थियो भने अहिले 165 निर्वाचन क्षेत्र भएको छ, त्यस्तै 330 प्रदेश भएको छन्। हिजो गाविस थियो भने अहिले गाउँपालिकाहरू भएका छन् र नगरपालिका पनि हिजोको तुलनामा आज ठूलो नगरपालिका र महानगरपालिका उपमहानगरपालिकाहरू भएका छन्। त यी विषयमा कसरी विधानमा यी संरचनाहरूमा वडा तहदेखि लिएर हिजो एउटा गाविस आज एउटा वडामा परिणत भएको स्थिति छ, त्यही वडा तहदेखि लिएर केन्द्रीय तहसम्म पार्टीका संरचनाहरू कसरी संविधानले अहिले निर्धारण गरेको राज्यको पुनर्संरचनासँग र स्थानीय तहको जुन पुनर्संरचना भयो त्योसँग कसरी तालमेल मिलाउने भन्ने कुरा पनि उठ्यो। र मूलत विधान विपरीत निर्णय गर्दाखेरि विधानले तोकेको संख्याभन्दा बाहिर गएर निर्णय गर्दाखेरि त्यसको असर सबैतिर पर्ने रहेछ। जो व्यक्तिले विधानको संरक्षण गर्नुपर्ने हो, जसले विधानको पालन गर्नुपर्ने हो, जसले विधानको संरक्षण पालन गर्नु पनि पर्छ र विधानको पालन गराउनु पनि पर्छ, उहाँहरूबाटै विधानको जुन तोकेको संख्या कार्य सम्पादन समिति तोकेको संख्याभन्दा बढी संख्यामा गठन हुने र यो संसदीय समिति तोकेको संख्याभन्दा बढी संख्यामा गठन हुँदाखेरि त्यसको असर सबैतिर पर्यो, त्यसको असर निर्वाचनमा पनि पर्यो। दोस्रो मूलत के हो भने हामीले विपक्षीले जुन एजेन्डाहरू उठायो त्यो एजेन्डालाई हामीले राम्रोसँग त्यसको जवाफ दिन सकेनौँ। तेस्रो हामीले हिजो सरकारमा हुँदा या हामी जोसँग सरकारमा बसेर तालमेल गऱ्यौँ, तालमेल गर्दाखेरि केही कुराहरूमा चाहिँ केही राष्ट्रिय एजेन्डाहरू या राष्ट्रिय गतिविधिमा हामीबाट केही भूलहरू भएका थिए, ती भूलहरूको कारणले गर्दाखेरि पनि मतदाताहरूमा त्यसको चाहिँ असर पर्यो। त्यसैले धेरै कुराहरू छन् जसले गर्दा के विचार पुर्याउनुपर्छ भने एउटा सामान्य कार्यकर्ताले गल्ती गर्दाखेरि एउटा निर्वाचन क्षेत्रमा असर गर्ला, एउटा प्रदेशको निर्वाचन क्षेत्रमा असर गर्ला, तर केन्द्रको नेताले गल्ती गर्दाखेरि केन्द्रकै नेताबाट चाहिँ गलत हुँदाखेरि त्यसको असर चाहिँ देशभरि पर्छ, देशभरिको निर्वाचन क्षेत्रमा पर्छ भन्ने कुरा चाहिँ हामी सबैले हेक्का राख्नुपर्छ।
तपाईँले केन्द्रकै नेताले गल्ती गरे भन्नुभयो, त्यस्ता गल्तीहरू के छन्?
पहिलो त विधान जुन छ विधान विपरीत
तर कल्याणजी, यो विधान भन्ने कुरा तपाईँको आन्तरिक कुरा भयो, जसले तल्लो तहका नेता कार्यकर्ता र नागरिक पनि जसले भोट हाले उहाँहरूसम्म त्यति असर पर्दैन, जुन विधि प्रक्रियाका हिसाबमा त कंग्रेसले हिजो पनि मिचेको थियो, आज पनि मिच्छ, भलै आज बढी मिचिएका छन्, तर कंग्रेससँग मुख्य एजेण्डा नै थिएन भन्ने विश्लेषण बढी भइरहेको छ यति बेला चुनावमा जाने। एकातिर वाम गठबन्धन मिल्यो, अर्कातिर कंग्रेस एक्लियो, र चुनावमा कंग्रेसले जिताए के हुन्छ, नागरिकले त्यो जवाफै पाउन सकेन, चुनावमा कंग्रेसले हार बेहोर्नु पर्यो भन्ने बाहिरको अहिलेको माहौल छ। त्यसैले मुख्य हारको कारण चाहिँ के रहेछ, त्यो बैठकमा उठ्यो कि उठ्यो?
अहिले मुख्य हारको कारणबारे चुनावी समीक्षाबारे अर्को बैठक बस्ने र अर्को बैठकमा गम्भीर रूपले समीक्षा गर्ने कुरा भएको छ। बैठकमा सरसर्ती के हो भने, जस्तै संसदीय समिति विधानले तोकेको संख्याभन्दा बढी गयो, बढी हुने बित्तिकै बढी संख्यामा संसदीय समितिमा मानिसहरू बस्नु भयो। संसदीय समितिमा बढी संख्यामा मानिसहरू बस्दाखेरि सबैको इन्ट्रेस्ट हो, सबैले आफूले चाहेको व्यक्तिलाई टिकट दिलाउन चाहे, सबैले आफूले चाहेका व्यक्तिलाई चाहिँ समानुपातिकमा राख्न चाहे, जसको असर चुनावमा पर्यो। किन चुनावमा लोकप्रिय मानिसहरू भन्दा पनि व्यक्तिका मानिसहरूले टिकट पाउने परम्परा, गुटका समूहका मानिसहरूले टिकट पाउने परम्परा, खल्तीबाट चाहिँ लिस्टहरू निकालेर टिकट दिने परम्परा भएपछि त्यसले निर्वाचन परिणामलाई असर गर्दैन र कि पार्टीको विधान या पार्टीको संसदीय समिति मात्रै भनेर, पार्टी भन्नाले सिङ्गो पार्टीको साइनबोर्ड चुनाव लड्न जाने होइन नि त, पार्टीको प्रतिनिधि भएर व्यक्ति नै चुनाव लड्न जाने हो नि। त्यसैले व्यक्ति, लोकप्रिय व्यक्ति, जनतासँग भिजेको व्यक्ति, जनताको माझमा चाहिँ चिनिएको व्यक्ति र जनताले पत्याएको व्यक्ति, होइन भ्रष्टाचारको कुनै पनि दाग नलागेको व्यक्तिहरू चाहिँ चुनावमा जाँदाखेरि त्यसले एउटा राम्रो म्यासेज चाहिँ दिन सक्थ्यो होइन, र दुःख पाएका कार्यकर्ताहरू होइन, यत्र चाहिँ अवसर नपाएका व्यक्तिहरू हुनुहुन्थ्यो, उहाँहरूलाई यदि हामीले चाहिँ अवसर दिएर चुनावी मैदानमा पठाएको भए त्यसको राम्रो म्यासेज जान सक्थ्यो, किन व्यक्तिको व्यक्तित्वले पनि मतहरू आकर्षित गर्न सक्दछ। र त्यसै गरेर हामीले तीनवटा कुरा चाहिँ जुन प्रतिपक्षी संगठनले उठायो त्यो कुरामा चाहिँ हामीले स्ट्रङली जनतालाई बुझाउन नसकेको हो। एउटा उहाँहरूले के भन्नुभयो भने, हामीसँग वाम गठबन्धन हुन्छ र हामी थाई सरकार दिन्छौँ, पाँच वर्षको थाई सरकार दिन्छौँ भनेर वाम गठबन्धनका साथीहरूले भन्नुभयो। जनता पनि 48 सालदेखि आजको मितिसम्म 6 आम निर्वाचनहरू भए, 6 आम निर्वाचनमा कुनै पनि आम निर्वाचनमा उहाँहरूले कसैलाई बहुमत दिए पनि थाई सरकार आउन सकेन। थाई सरकार आउन नसकेपछि जनतालाई के लाग्यो भने, ओहो 5 सरकार हामी चुनाव दिएर हामीले बारम्बार किन भोट दिने, हाम्रो भोटको सदुपयोग होस् र 5 यदि थाई सरकार चलाउन सक्छ भन्ने कुरा जुन उहाँहरूले गर्नुभयो त्यहाँ चाहिँ जनताले विश्वास गर्नुभयो। अब उहाँहरूले थाई सरकार दिनुहुन्छ भन्न, वाम गठबन्धनले 5 सरकार चलाउन सक्छ कि सक्दैन त्यो उहाँहरूको कुरा हो, तर हामीले यो कुरालाई नेपाली कङ्ग्रेसको तर्फबाट हामी थाई सरकार दिन सक्छौँ भनेर भने पनि त्यो कुरामा चाहिँ त्यति आश्वस्त हामीले पार्न सकेनौँ। र दोस्रो कारण के हो भने, उहाँहरूले वाम गठबन्धनले के भन्नु, यो हाम्रो गठबन्धन मात्रै होइन, हामी पार्टी एकता नै गरिदिन्छौँ। अब हामी लोकतान्त्रिक गठबन्धनका कुराहरू गरिरहेका थियौँ, लोकतान्त्रिक गठबन्धन गर्दाखेरि पनि कस्तो लोकतान्त्रिक गठबन्धन भयो भने चाहिँ राप्रपासँग हामी गठबन्धन गर्ने होइन, राप्रपासँग हामी गठबन्धन गरेर अगाडि बढ्छु भन्ने, राप्रपाको के छ भने उहाँ महामन्त्री झापा क्षेत्र नम्बर 3 एमालेसँग गठबन्धन गरिदिने होइन, हामीले मधेस केन्द्रित दलका राजापाका अध्यक्ष संघीय समाजवादी फोरमका अध्यक्षलाई हामीले चाहिँ सिट छोड्यौँ, तर उहाँहरूले हामीलाई कहीँ पनि सिट छोड्नु भएन, इभन प्रदेशमा पनि हामीलाई सिट छोड्नु भएन। अब राप्रपा प्रजातान्त्रिकलाई हामीले सिट छोड्यौँ सिन्धुपाल्चोकमा, उहाँहरूको सहयोग भएन। राप्रपालाई हामीले काठमाडौँमा सिट छोड्यौँ, उहाँहरूको सहयोग भएन। त उहाँहरूले के भन्नु भने, हामी वाम गठबन्धन मात्रै होइन, हामी पार्टी नै एकता गर्छौँ भनेर भन्नुभयो, जुन कुरा बढी जोरदार रूपबाट रह्यो। र हामीले अब उहाँहरू गर्नुहुन्छ गर्नुहुन्न पार्टी एकता होइन, पार्टी एकीकरण गर्नुहुन्छ भन्न, त्यो उहाँहरूको कुरा हो। तेस्रो कुरा के हो भने, उहाँहरूले के भन्नुभयो भने, हामी सरकार बनाइसकेपछि 5 हरेक व्यक्तिको नेपालीको आय $5,000 पुर्याउँछौँ, वार्षिक आय $5,000 वार्षिक आय पुर्याउँछौँ भनेर उहाँहरूले भन्नुभयो। जनता गरिबीको रेखामुनि धेरै हुनुहुन्छ, विदेशमा गएर चाहिँ त्यत्रो दुःख गरिरहनु भएको यो जनताहरू हुनुहुन्छ, अनि युवाहरू आज रोजगार नपाएर विदेश जानुपर्ने, खाडी मुलुक जानुपर्ने र अत्यन्त दुःख कष्ट परिवार छोडेर चाहिँ विदेशमा बस्नुपर्ने 40 लाख नेपालीहरू हुनुहुन्छ, उहाँहरूको मनलाई छोयो। र उहाँहरूले भोलि यो $5,000 वार्षिक रूपले उहाँहरूले पुर्याउनुहुन्छ पुर्याउनुहुन्न उहाँहरूको कुरो, यदि पुर्याउनु भएन भने अर्कोचोटि नेपाली कङ्ग्रेस जित्छ। उहाँहरूले अहिले बोलेको यो 3 कुरा यदि पुर्याउनु भयो भनेदेखि अब भोलि पनि उहाँहरूले के छ भने अगाडि बढ्नु होला. तर यो कुरालाई हामीले स्पष्ट रूपमा के भन्न सक्नु पर्थ्यो भने ठिक छ, उहाँहरूले 5,000 पुर्याउनुहुन्छ भने हामीले 6,000 पुर्याउने खाका के थियो त, हामीले 10,000 पुर्याउने खाका के हो त. यदि हाम्रो गठबन्धन राम्रोसँग भएन भने हामी एक्लै जान सक्थ्यौँ, चुनावमा हारजित हुन्छ, हारजित नहुने कुरो होइन. एक्लै गएर आफ्ना एजेन्डालाई हामीले अगाडि लिएर जान सक्थ्यौँ, जुन कुरा अगाडि बढ्न सकेन. तेस्रो कुरा, उहाँहरूले जुन 5 वर्ष थाई सरकार दिन्छु भनेर भन्नुभयो, हामीले पनि भन्न सक्थ्यौँ नि 5 वर्ष हामी थाई सरकार दिन्छौँ, हामीले त्यो कुरालाई चाहिँ कन्भिन्स गर्न सक्थ्यौँ. तर हाम्रा गतिविधिहरू मैले अघि नै भने तपाईँलाई, मानिसको पोजिसन भन्दा पनि होइन, मानिसका गतिविधिहरूले व्यवहारहरूले मानिसलाई अलोकप्रिय बनाउँदै लिएर गयो. त्यसरी पोजिसनमा बस्ने बित्तिकै कोही व्यक्ति प्रधानमन्त्री हुने बित्तिकै, कोही व्यक्ति पार्टी सभापति हुने बित्तिकै लोकप्रिय हुन्छ भन्ने हुँदैन रहेछ. पार्टी सभापति भएर पनि राम्रो काम गरेन, प्रधानमन्त्री भएर पनि राम्रो काम गरेन भने मानिस अलोकप्रिय हुने रहेछ. र त्यो व्यक्तिको अलोकप्रियताले पनि पार्टीकोलाई चाहिँ निर्वाचनमा असर गर्ने रहेछ. त्यसैले हामीले के हो भने, हाम्रा कामहरू प्रधानमन्त्री हुँदा हामीले गर्नुपर्ने कामहरू के हुन्, किन प्रधानमन्त्री व्यक्ति मात्रै हुँदैन, बहुदलीय व्यवस्थामा एउटा प्रधानमन्त्री कुनै व्यक्ति हुँदै गर्दा प्रधानमन्त्री कुनै पार्टीको प्रतिनिधित्व हुन्छ, कुनै पार्टीको प्रतिनिधि प्रधानमन्त्री भएको कारणले प्रधानमन्त्रीका हरेक क्रियाकलापहरूले पार्टी लोकप्रिय हुने कि अलोकप्रिय हुने पार्टीलाई प्रत्यक्ष रूपले असर गरिरहेको हुन्छ. त्यसैले प्रधानमन्त्री एउटा निरपेक्ष कुरा होइन, प्रधानमन्त्री पार्टीसँग जोडिएको, पार्टीसँग अन्तर्सम्बन्धित भएको कुरा हुन्छ बहुदलीय व्यवस्थाले. त्यसलाई त्यस कारणले गर्दाखेरि पार्टीको प्रतिनिधि प्रधानमन्त्री हुने कुरा अहिलेको संविधानले स्वीकार गरेको छ. त्यसले प्रधानमन्त्रीले, मन्त्रीहरूले आफ्ना गतिविधिहरू गर्दाखेरि, आफ्ना कामहरू गर्दाखेरि कसरी जनताहरू खुसी हुन सक्छन्, कसरी जनतालाई सुविधा हुनसक्छ भन्ने कुरामा केन्द्रित हुनुपर्छ. आफूलाई या आफू वरिपरिका मानिसलाई मात्र सुविधा हुने किसिमले काम गर्नु हुँदैन भन्ने कुरो यो निर्वाचनले सन्देश दिएको छ.
तपाईँले यदि भनिरहँदा नि, अहिले यो चुनावपछि तपाईँलाई व्यक्तिगत रूपमा निकै कमजोर अवस्थामा पुगेको छ काङ्ग्रेस, कति कमजोर छौँ भन्ने धरातलमा उभिएर नागरिकतिर हेर्दाखेरि हामीले गर्नुपर्ने काम के हुन्, के थिए र हामीले के गर्यौँ भन्नेतर्फ तपाईँले व्यक्तिगत रूपमा आत्मआलोचना हरेक कंग्रेसका सदस्यले गरेका छन् कि छैन?
हामी अहिले 13 महाधिवेशनपछि अहिलेसम्म आउँदाखेरि हामी स्थानीय तहको निर्वाचन हार्यौं, स्थानीय तहमा पनि हामीले राम्रो नतिजा दिन सकेनौं. दोस्रो यो के अरे प्रदेशसभामा पनि हामी हार्यौं, र यसरी हार्यौं कि 7 प्रदेशमा हामीले सरकार गठन गर्न सक्ने स्थिति कहीँ पनि छैन. प्रतिनिधि सभाको प्रत्यक्षमा पनि हामी नराम्रोसँग हार्यौं, प्रतिनिधि सभाको समानुपातिक मतले हाम्रो इज्जत अलिअलि जोगायो, हामी अलिअलि इज्जत जोगिने स्थितिमा छौँ. यो हाम्रो हारको पाटो हो. तर त्यसको साथसाथै नेपाली कङ्ग्रेसले अहिलेको संविधान, जुन नेपालको संविधान छ, यो संविधान त नेपाली कङ्ग्रेसको सुशील कोइरालाकै पालामा चाहिँ बनेको हो नि, सुशील कोइरालाकै नेतृत्वमा नेपालको संविधान बन्यो. त्यसपछि यो संविधानलाई कार्यान्वयन गराउनको निम्ति 3 तहको निर्वाचन आवश्यक थियो. 3 तहको निर्वाचनमा स्थानीय तह, प्रदेश सभा तह र प्रतिनिधि सभा तह, यो 3 तहको निर्वाचन गराउन कति गाह्रो थियो, कति चुनौतीपूर्ण थियो हामी सबैलाई थाहा छ. एकातिर मधेसमा आगो बलिरहेको स्थिति थियो, पहाड़का समस्याहरू थिए, एमालेको आफ्नै कुरा थियो, माओवादी केन्द्रको आफ्नै कुरा थियो. यी सबै दलहरूलाई मिलाएर सम्मान्य प्रधानमन्त्री शेरबहादुर देउवाले, नेपाली कङ्ग्रेसको सभापति शेरबहादुर देउवाले जुन 3 चरणको चुनाव सफलतापूर्वक सम्पन्न गर्नुभयो र संविधान कार्यान्वयन गराउने चरणमा पहिलो चरण जुन यो 3 निर्वाचन थियो त्यो चरण चाहिँ पूरा गराउनुभयो. यसको जस्तो आदरणीय शेरबहादुर देउवालाई जान्छ नि त, त्यो जस दिन पनि हामी नेपाली जनताहरू, हामी नेपाली कङ्ग्रेसका कार्यकर्ताहरूले राम्रो कामको जस दिन पनि हिचकचाउनु हुँदैन. यो राम्रो काम गर्नुभएको पार्टी सभापतिले 3 तहको निर्वाचन, स्थानीय तहको निर्वाचन, प्रदेश तहको निर्वाचन, संविधान सभा के अरे प्रतिनिधि सभाको निर्वाचन, यो 3 तहको निर्वाचन गरेर यो जुन संविधान कार्यान्वयन गराउने दिशातर्फ अगाडि बढ्नुभएको छ, त्यो जस पनि हामीले उहाँलाई दिनुपर्छ. त्यसैले नेपाली कङ्ग्रेस चुनाव अहिलेको परिणामले हारेको त छ, तर नेपाली कङ्ग्रेसले संविधान कार्यान्वयन गराउनलाई पूर्णत बाटो खोलेको छ.
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। कार्यक्रममा आज हामी प्रतिनिधि सभा र प्रदेशसभा चुनावपछि पहिलो पटक बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा भएको छलफल र चुनावी हारको कारण खोज्न अब हुने महासमितिको बैठकका विषयमा छलफल गर्दैछौ। छलफलमा हुनुहुन्छ नेपाली कांग्रेसका युवा नेता कल्याण गुरूङ। उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिदो नेपालमा फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभरि प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी चुनावपछि पहिलोपटक बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा भएको छलफल र हारको कारण खोज्न अब हुने महासमितिको बैठकका विषयमा छलफल गरिरहेका छौं। विश्राम अघिको कुराकानीमा हामीले चुनावपछि पहिलोपटक बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, चुनावमा बेहोर्नु परेको हारको कारणका विषयमा छलफल गर्यौं। अब हामी चुनावको हारको समीक्षा गर्न अब बस्ने कांग्रेसको महासमिति बैठक र पार्टी नेतृत्वले अख्तियार गर्ने रणनीति तथा युवा नेताहरूको भूमिकाका विषयमा छलफल गर्दैछौ। छलफलमा हुनुहुन्छ नेपाली कांग्रेसका युवा नेता कल्याण गुरूङ।
तपाईँलाई मैले फेरि स्वागत गरे,
धन्यवाद।
यो अहिलेको जुन कार्यसमिति केन्द्रीय कार्यसमिति बैठकमा युवा नेताहरूको चर्को आवाज आयो र नेतृत्वमाथि दबाव बढ्यो, चुनावमा जुन बेहोर्नु परेको हार छ यसको कारण खुट्याउनुपर्छ र यसको समाधान खोज्नुपर्छ। यसमा दुई थरी कुरा आएको छ। पहिलो कुरा, नेतृत्वकै कारण चुनाव हारेको हो भने नेतृत्व पनि अब परिवर्तन गर्नुपर्छ, अर्थात् विधानको कुरा छ। यो नेतृत्व परिवर्तन गर्न सक्ने चुनौती अबैको यो महासमिति बैठकमा राख्न सक्ला अहिलेको युवा नेतृत्वले?
पार्टी विधान अनुसार चल्नुपर्छ भनेर हामीले आवाज उठाइरहेका छौँ, युवा नेताहरू पनि भनेर सबै युवालाई एकै ठाउँ नराख्नुहोस् होइन। युवा नेताहरूलाई इन्डिभिजुअल रूपले तपाईँहरूले हेर्नुहोस् होइन। युवा नेताहरू भन्दैमा सबै युवा नेताहरूको एउटै धारणा छ भन्ने कुरो छैन। अब युवालाई कतिलाई 55 वर्ष पुगेकालाई युवा भन्ने कि नभन्ने भन्ने कुरा पनि प्रश्न उठ्ला होइन। त्यसैले अब 50 नआएका पनि आफूलाई युवा भनिदिन्छन् होइन। अब युवा भन्दैमा कोही चाहिँ अब नभनौँ अब धेरै कुरा। र हामी जो छौँ होइन, हाम्रो धारणा चाहिँ के हो भने विधान अनुसार पार्टी चल्नुपर्छ। त्यसै गरी यदि पार्टीको नेतृत्व परिवर्तनको कुरा छ भने पनि त्यो विधानसम्म ढङ्गले हुनु पर्यो। कसैलाई दबाब दिएर होइन, कसैलाई चाहिँ एकदम प्रेसरमा पारेर नेतृत्व परिवर्तनको कुरा अगाडि बढाउनु हुँदैन। अब अहिले के भएको छ भने केन्द्रीय कार्यसमितिको बैठक बस्यो, चुनावको समीक्षा भएको छैन। चुनावको समीक्षालाई अर्को केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ, चुनावको समीक्षा हुन्छ। त्यसपछि महासमितिको बैठक बस्ने कुरा भनेको छ, महासमितिको बैठक बस्छ। एउटा वैधानिक प्रक्रिया हो, केन्द्रीय कार्यसमितिले महासमितिको बैठक बोलाउने अधिकार राख्दछ र महासमिति नेपाली कङ्ग्रेसको दोस्रो अधिकार सम्पन्न निकाय हो। महाधिवेशनपछि सबैभन्दा ठूलो निकाय भनेको महाधिवेशन हो, त्यसपछि दोस्रो के भन्छ शक्तिशाली निकाय भनेको महासमिति हो। महासमितिको बैठकलाई यो लाग्यो कि होइन अब चाहिँ के कसरी अगाडि बढ्ने, यदि हामीले विशेष महाधिवेशन बोलाउनुपर्छ या चाहिँ अर्ली महाधिवेशन बोलाउनुपर्छ भन्ने यदि महासमितिलाई लाग्यो भने त्यो पनि गर्न सक्छ।
जोड चाहिँ केमा छ, महासमितिको बैठकमा छ कि तपाईँले फेरि अघि भनेको कुरा है, अहिले पनि युवाहरू बीचमै एकता छैन भन्ने कुरा तपाईँको भन्नाले पुष्टि गर्छ र यो आइसकेको कुरा पनि हो। युवाहरू बीचमै एउटा एजेन्डा जो पार्टी नेतृत्वकै कारणले चुनाव हारेको हो भने पहिला त नेतृत्वमै धक्का पुग्ने गरी आवाज उठाउन सक्नुपर्छ, एक्लो भएर जानुपर्छ भन्ने छ, तर तपाईँहरू त्यस बीचमा पनि एकता छैन क्या, यसले गर्दा कंग्रेस फेरि ढुलमुलकै अवस्थामा रहने हो कि भन्ने त चिन्ता बढायो नि त।
होइन, एजेन्डा बोल्दाखेरि तपाईँ एकै ठाउँ हुनुपर्छ भन्ने छैन नि त। जस्तै मेरो कुरालाई तपाईँ आफ्नो मिडिया मार्फत सम्प्रेषण गर्दै हुनुहुन्छ नि त, हामी फरक फरक या तपाईँको विवेकले आफ्नो विवेक प्रयोग गर्न तपाईँलाई रोकिरहेको छैन। एक ठाउँ नभए पनि आफ्नो विवेक प्रयोग गर्न सकिन्छ। विवेक प्रयोग गर्नलाई एकै ठाउँ बसिरहनु पर्ने होइन, एउटै खाटमा चाहिँ के छ भनेदेखि एउटै टेबलमा बसेर कफी खाइरहनु पर्ने भन्ने कुरो हुँदैन होइन। विवेकको प्रयोग गर्न सक्नु, विवेकको प्रयोग भनेको विधान, हरेक मानिसले के सोच्छ, हरेक मानिससँग दिमाग हुन्छ, बुद्धि हुन्छ, तर थोरै मानिससँग विवेक हुन्छ। हरेक मानिससँग मुटु हुन्छ तर थोरै मानिससँग हृदय हुन्छ। विवेक बिनाको बुद्धि र हृदय बिनाको मुटुको काम हुँदैन। हाम्रो भनाइ के हो भने विधान अनुकूल जानुपर्छ। विधान अनुकूल म पनि हिँड्नु पर्यो, विधान अनुकूल पार्टी सभापति पनि हिँड्नु पर्यो, विधान अनुकूल पार्टीका सबै पदाधिकारी र सदस्यहरू हिँड्नु पर्यो, चाहे युवा हुन् या वृद्ध हुन् या अग्रज हुन्, जो भए पनि विधान अनुसार त हिँड्नु पर्यो। अब निर्वाचन समीक्षा भइसकेपछि पहिले त निर्वाचन सम्बन्धी समीक्षा त हुनु पर्यो, बैठकमा निर्वाचन सम्बन्धी समीक्षा भइसकेपछि त्यसपछि महासमितिको बैठकमा जान्छ विधान। त केन्द्रीय कार्य समितिले पास गरेर महासमितिको तिथि मिति स्थान तय गरिसकेपछि त्यो तिथि मिति र स्थानमा महासमितिको बैठक बस्छ। देशभरिको महासमिति सदस्यहरूले विधान त पढ्नु भएको छ नि, देशभरिको महाधिवेशन प्रतिनिधिज्यूहरूले विधान त पढ्नु भएको छ नि, त्यही विधानबाट महाधिवेशन प्रतिनिधि हुनुभएको उहाँहरू, त्यही विधानबाट महासमिति सदस्य हुनुभएको उहाँहरू, त्यही विधानबाट म केन्द्रीय कार्य समितिमा निर्वाचित भएको, त्यही विधानबाट आदरणीय शेरबहादुर देवा पार्टी सभापतिबाट निर्वाचित हुनुभएको। विधान मिच्ने अधिकार कसैलाई पनि हुँदैन, विधानले तोकेको संख्याभन्दा बाहिर गएर समितिहरू गठन गर्ने अधिकार कसैलाई पनि हुँदैन। यो कुरो त महासमितिमा उठ्छ नि त, वैधानिक तरिकाले कसरी जाने भन्ने कुरो त उठ्छ नि महासमितिको बैठकमा, अनि त्यहाँ छलफल हुन्छ वैधानिक तरिकाले कसरी जाने। होइन, महासमितिको बैठकबाट नै यदि सेटलमेन्ट भयो कि विधानमा यी कुराहरू परिवर्तन गर्ने, विधानले के छ भने यो जुन अहिले संख्या तोकेको छ त्यो संख्या अपुगो भने बढाउने, या विधानले तोकेकै संख्या चाहिँ ठिक छ भनेर भन्ने, या विधानले के छ भनेदेखि अहिले जुन संरचनाहरू गठन भएका छन् यो स्थानीय तहका संरचनाहरू गाउँपालिका नगरपालिका उपमहानगरपालिका महानगरपालिका त्यस्तै प्रदेशका चाहिँ सीमा र प्रतिनिधि सभाको सीमा र संख्या 165 प्रतिनिधि सभा 330 प्रदेश सभा र नगरपालिका र गाउँपालिकाहरूको जुन छ त्यसलाई कसरी लिएर जाने। अहिले हिजो चाहिँ एउटा गाविस थियो, गाविसबाट प्रतिनिधि आउँथ्यो, आज एउटा गाविस चाहिँ एउटा वार्डमा परिणत भएको स्थिति छ। अनि त्यसै वडा तहदेखि केन्द्रीय तहसम्मका पार्टीका संरचनाहरूलाई कसरी अगाडि बढाउने, त्यो विधानमा कसरी परिवर्तन गर्ने, विधानमा परिवर्तन गरेर विधानलाई अहिलेको संविधानले दिएको राज्यको पुनर्संरचना र स्थानीय तहको संरचना अनुसार कसरी बनाउने। क्रियाशील सदस्यता छ, क्रियाशील सदस्यताको जसरी चाहिँ धेरै क्रियाशील सदस्यताहरू हामीले वितरण गरिरहेका छौँ, क्रियाशील सदस्यता यति धेरै संख्यामा वितरण गर्नु ठिक हो कि होइन, क्रियाशील सदस्यताको वितरण कसरी गर्ने, कहिलेदेखि गर्ने, त्यो कुरा पनि महासमितिको बैठकमा उठ्छ र महासमितिको बैठकले केही न केही निर्णय लिन्छ। अनि त्यो विषयमा नेतृत्वसँग हरेक विषयमा यो चुनाव हारको कुरादेखि लिएर विधानको कुराहरूदेखि लिएर होइन यो कसरी चाहिँ यो अबको विधान निर्माण गर्ने र क्रियाशील सदस्यता कसरी अगाडि बढाउने र नेतृत्वको कार्यशैली र व्यवहार सबैको लागि चाहिँ समान अवसर दिने खालको हुनुपर्छ भन्ने कुराहरू त महासमितिमा उठ्छ नि, अनि त्यहाँ छलफल हुन्छ। त्यो छलफलपछि अनि के गर्ने भन्ने कुरा बल्ल निष्कर्ष हुन्छ। पहिले महासमितिको बैठकमा छलफलमा नगइकन अहिले अनुमानको आधारले हामीले यही हुन्छ यही गर्नुपर्छ भनेर हिँड्यौँ भने त्यो धेरै हतारो हुन्छ जस्तो मलाई लाग्छ।
अहिले तपाईँले यतिका पहिलो चरणको छलफल खास गरी कार्य समितिलाई पहिलो चरण कि भनौँ जो महासमितिको बैठक हुन बाँकी छ यस तवरसम्म आइपुग्दा अहिलेसम्म आइपुग्दा पार्टी नेतृत्व अर्थात पार्टी सभापति शेरबहादुर देउवाले त्यो गल्तीको महसुस गर्नुभएको छ, मेरै कारण चुनाव हार्यो भनेर उहाँ तयार त हुनुहुन्न किनकि सबै नेताको महत्वपूर्ण भूमिका नहुँदा चुनाव हारिएको भन्ने उहाँको दावी छ, उहाँ पक्षका नेताहरूको दावी छ। त्यसैले पार्टी नेतृत्व सुधार्ने तपाईँको योजना हो कि पार्टी नेतृत्वलाई पुनर्गठन गर्न सक्ने तपाईँको चाहना हो खासरी युवा नेताहरूको?
प्रश्न व्यक्तिको चाहनाले हुँदैन, प्रश्न सुधार गर्ने कि परिवर्तन गर्ने भन्ने कुरा सबैभन्दा पहिलो हरेक मानिसले सुधार्न चाहन्छ। तपाईँले कुनै पनि चिजलाई पहिले सुधार गरेर होइन अगाडि बढोस् अगाडि होस् मान्छे हुन्छ, मान्छेबाट कुनै पनि मानिस हो, मानिसबाट गल्ती हुँदैन म भन्दिनँ, मान्छे हो मान्छेबाट गल्ती हुन्छ, तर गल्तीलाई सुधार गरेर राम्रो काम गर्नु गल्तीलाई सच्याउनु महानता हुन्छ। मैले गल्ती गरेकै छैन मबाट गल्ती भएकै छैन भनेर र अरे वरिपरिका मानिसहरूले कहाँ गल्ती भएको छ कि भएकै छैन कहाँ चुनाव हारेको छ चुनाव हारेकै छैन भन्न थाल्यो भने त्यो गलत सल्लाह हुन्छ। त्यसैले पार्टी सभापतिज्यूलाई गलत सल्लाह दिने पनि कसैले गर्नु भएन र पार्टी सभापतिज्यूले पनि कसैले राम्रो कुरा भनिरहेको छ विधान विपरीत गरेको कामलाई सभापति विधान विपरीत गरेको यो विधान विपरीत भयो भन्दा त्यसलाई चाहिँ गलत अर्थमा सभापतिज्यूले पनि लिनु हुँदैन. विधान विपरीत भएको कुरा विधान विपरीतै हुन्छ. विधानमा त स्पष्ट लेखाएको छ नि. उहाँ पनि पढे लेखेको मानिस हुनुहुन्छ. नेपाली कङ्ग्रेसभित्र धेरै चाहिँ साक्षर मानिसहरू छन्. विधान त पढ्न जानेका छन् नि. दुई चार अक्षर त पढेका छन् धेरै नपढे पनि होइन. त सबैले विधान त के छ भने जानेका हुन्छन्. विधानमा संख्या लेखेको छु, किटान गरेको छु, यति संख्यामा हुनुपर्छ, पदाधिकारीहरू यति हुनुपर्छ. अहिले तीनजना पदाधिकारी मनोनयन नै भएको छैन. तीनजना पदाधिकारी मनोनयन नभएकोन भोलि को व्यक्ति पदाधिकारीमा मनोनयन हुन्छ भन्ने आधारले आजै उनलाई के छ भने कार्य सम्पादन समिति या संसदीय बोर्डमा राख्नु मिल्दैन नि त. भोलि को मन्त्री हुन्छ, भोलि को प्रधानमन्त्री हुन्छ भन्ने आधारले आज झण्डा हालेर चाहिँ गाडी चढाउनु मिल्छ? मिल्दैन नि त. त्यस्तै उहाँ यदि त्यस्तो थियो भने पदाधिकारी मनोनयन पनि कहिलेसम्म गर्नुपर्छ भन्ने कुरा त पार्टी विधानमा लेखेको छ नि. पार्टी सभापतिज्यूले पदाधिकारी पार्टीको पदाधिकारी कति महिनाभित्रमा चाहिँ गर्नुपर्छ भन्ने पार्टीको विधानको एउटा दफामै लेखेको छ स्पष्ट रूपबाट. त्यसैले पार्टीको विधान पढ्दाखेरि सबै कुराहरू छर्लङ्ग हुन्छ. र यो कुरा हामी के चाहन्छौँ भने पार्टीको विधान अनुसार नेतृत्व अगाडि बढ्नुपर्छ. पार्टीको विधान अनुसार नेतृत्वले आफूमा सुधार ल्याउनुपर्छ. पार्टीको विधान अनुसार नेतृत्वले आफ्नो व्यवहारमा सुधार ल्याउनुपर्छ. उहाँहरूको विधान अनुसार उहाँहरूको व्यवहार हुनु पर्यो. र व्यवहार सबैलाई के छ भने आफ्नो ठान्ने व्यवहार हुनु पर्यो. आफूलाई मनपर्ने जतिलाई फालाफाल, आफूलाई मन नपर्ने जतिलाई के छ भने बिहाल बनाउने स्थिति गर्नुभयो.
तपाईँले यति भनिरहँदा अलि कल्याणजी खासमा कङ्ग्रेस भन्ने बित्तिकै अहिले दुईवटा गुट चाहिँ हाबी छ, देउबा पक्ष एउटा गुट र पौडेल पक्ष अर्को गुट, खासै रामचन्द्र पौडेल पक्ष. यति बेला देउबा पक्षलाई पछार्न पौडेल पक्ष सफल भयो भन्ने किसिमले पनि टिका टिप्पणी भइरहन्छ. यो गुटको राजनीति पहिला कङ्ग्रेसमा कहिले अन्त्य हुन्छ, जसको प्रत्यक्ष असर चाहिँ युवा नेता र पछिल्लो कार्यकर्तामा परेको छ र जसले चुनावमै हार बेहोर्नुपर्ने बाध्यता आइलाग्यो. तपाईँको यो गुटको राजनीति पहिला अन्त्य गर्न, अहिलेको यो नेतृत्व सुधार गर्ने कुरा भन्दा पनि यो गुटको राजनीति अन्त्य गर्ने कुरामा कङ्ग्रेस कतिको तत्पर छ, त्यसका कार्यकर्ता तपाईँहरू कतिको तत्पर हुनुहुन्छ?
मूलभूत यो सार तत्त्वमै यही फरक छ हेर्ने दृष्टिकोण. जसरी आज तपाईँ मिडियाका मानिसले साथीले पनि फलानो गुट र फलानो गुट भनेर जसरी हेर्नुहुन्छ, त्यस्तै त्यहाँभित्र पनि कहिलेकाहीँ त फिल हुन्छ. बैठकभित्र हामीले बोल्न सुरु गर्नुभन्दा अगाडि नै के हो यसलाई चाहिँ कति समय बोल्न दिने, यसलाई बोल्न दिने कि नदिने, त्यो पूर्वाग्रही मानसिकताले हेर्नु भएन होला. हिजोको दिनमा उहाँहरू प्रतिस्पर्धा गर्नुभयो होला, कोही जित्नुभयो होला, कोही हार्नुभयो होला, कोही शेरबहादुर देवा टिमबाट सदस्यमा जित्नुभयो होला, कोही रामचन्द्र पौडेल टिमबाट लड्नुभएको थियो, कोही रामचन्द्र पौडेल टिमबाट जित्नुभयो होला. तर बैठकमा कुराकानी राख्दाखेरि नेपाली कङ्ग्रेसको केन्द्रीय कार्य समितिको सदस्य तलदेखि ग्रास रुटदेखि काम नगरिकन एकैचोटि टपक्क टिपेर कोही आएको हुँदैन नि त. निर्वाचित निर्वाचित हुनको निम्ति देशभरिको महाधिवेशन प्रतिनिधिहरूको भोट चाहिन्छ. देशभरिको महाधिवेशन प्रतिनिधिज्यूहरूले भोट हालेर निर्वाचित गरेको महाधिवेशन प्रतिनिधिहरू त्यति अपरिपक्व होला नि त कि उहाँले अनुहार देख्ने बित्तिकै यो पक्ष र यो पक्ष भनेर कसैले चाहिँ छुट्याउने त्यो मानसिकता राख्नुपर्ने आवश्यकता छैन नि त. नेपाली कङ्ग्रेसको केन्द्रीय कार्य समितिका सदस्यहरू मात्र होइन, केन्द्रीय कार्य समिति बाहिर रहनुभएका सदस्यहरू पनि, क्रियाशील सदस्यहरू पनि, पार्टी सभापतिज्यूहरू पनि धेरै दुःख गरेका मानिसहरू हुनुहुन्छ, शहीद परिवारका मानिसहरू हुनुहुन्छ. नेपाली कङ्ग्रेसको अहिलेको के छ भने उहाँहरू सबैले परिपक्व धारणा राख्नुहुन्छ. त्यसैले कसैको अनुहार देख्ने बित्तिकै अनुहारै हेरेर चाहिँ पूर्वाग्रही हुनुपर्ने आवश्यकता कोही पनि हुँदैन.
बाध्यता अहिले यही छ. अब यसबाट मुक्त चाहिँ कङ्ग्रेस र तपाईँहरू कहिले हुनुहुन्छ?
अहिले कोही हारेको या कोही जितेको पक्ष छैन. अहिलेको केन्द्रीय कार्य समितिको बैठकमा कुनै पक्षले कुनै पक्षलाई हराउने योजना पनि होइन, कुनै पक्षले कुनै पक्षलाई जिताउने योजना पनि होइन. अहिलेको केन्द्रीय कार्य समितिको बैठकमा पूर्वाग्रहरहित ढंगले पारदर्शी रूपबाट पार्टीको निर्णयहरू हुनुपर्छ. पार्टीको निर्णयहरू विधान अनुकूल हुनुपर्छ. आफूलाई मन पर्यो भनेदेखि मन परे अनुसार साँझ एउटा मन पर्यो मनमा लाग्यो त्यो अनुसार निर्णय गरिदिने, बिहान एउटा मन लाग्यो त्यो अनुसार निर्णय गरेर विधान चल्दैन नि त. विधान त तपाईँको मुड अनुसारको विधान हुँदैन. विधान अनुसार तपाईँको मुड चल्नु पर्यो, तपाईँको गतिविधिहरू विधान अनुसार हुनु पर्यो, विधान अनुकूल हुनु पर्यो भन्ने कुरा चाहिँ जोरदार रूपले उठेको छ. र यसमा सबै पक्षका, यो पक्ष ऊ पक्ष भन्ने कुरो होइन, सबै पक्षका नेपाली कङ्ग्रेसका केन्द्रीय कार्य समितिका सदस्यहरूले र आमन्त्रित सदस्यज्यूहरूले सबै सदस्यहरूको भनाइ के हो भने पार्टी विधान अनुसार चल्नुपर्छ र विधान अनुसार चल्यो भने मात्रै पार्टीको हित हुन्छ. होइन भने पार्टीले अहिले जसरी दुर्घटना बिहोर्यो यसै गरी भोलिको दिनमा पनि पराजयका दुर्घटनाहरू बिहोर्नुपर्ने स्थिति हुन सक्छ। त्यसैले पार्टी विधान अनुसार चल्नुपर्छ, विधान अनुसार पार्टी चल्यो भने अगाडि बढ्छ भन्ने कुरा हो। जहाँसम्म तपाईँले उठाउनुभयो यो समूहगत कुराहरूमा चाहिँ अब अहिले के देखिन्छ भने हेर्नुहोस्, यो सभापति भन्ने पद के हो भने सभापति पदमा बसिसकेपछि हिजो सभापतिमा कृष्ण प्रसाद भट्टराई हुनुहुन्थ्यो, सबैले सभापति कृष्ण प्रसाद भट्टराईलाई जस या अब्जस दुवैको भागीदार दिन्थ्यो। कृष्ण प्रसाद भट्टराईले म चाहिँ अब्जसको भागीदार लिँदिनँ, जसको मात्र लिन्छु भन्न त भन्नु भएन नि। गिरिजाप्रसाद कोइराला त्यसपछि पार्टी सभापति हुनुभयो, उहाँले पनि जस र अब्जस दुवैको भागीदार लिनुभयो, उहाँले म जसको मात्र लिन्छु अब्जसको लिन्न त भन्नु भएन। त्यसपछि सुशील कोइराला बन्नुभयो, सुशील कोइरालाले पनि म के छ भने जस र अब्जस दुइटैको भागीदार लिनुभयो, सबैले उहाँलाई नै गुनासो गरे, सबैले उहाँलाई नै भने। त्यसैले पार्टी सभापति भन्ने कुर्सीमा जो विराजमान हुन्छ होइन, विराजमान भएको व्यक्तिले पार्टी सभापतिमा बस्नुभएको व्यक्तिले के सोच्नुपर्छ भने गुनासो मलाई नै केन्द्रबिन्दु राखेर आउँछ र मैले नै यो गुनासोहरूको समाधान गर्ने हो, म पार्टीको प्रमुख हो होइन, म पार्टीको के छ भनेदेखि सबैलाई मैले मिलाएर लानुपर्छ भन्ने सोच्नु पर्यो। जस अब्जसको दुइटैको भागीदार लिन तयार हुनु पर्यो, जसको मात्रै भागीदार हुन तयार हुने, अब्जसको भागीदार तयार लिन चाहिँ तयार नहुने हुनु भएन। त्यसले के देखाउँछ भने आफै उम्किने हो भने त्यो पार्टी सभापतिको जुन गरिमा छ त्यो गरिमा नै घट्छ। अब्जसकोबाट भाग्ने कोही पार्टी सभापतिको गरिमा अब्जसलाई फेस गर्न सक्ने, पार्टी सभापति भइसकेपछि जस पनि लिन्छु अब्जसलाई पनि फेस गर्छ र ठिक छ हार भयो, यो हारलाई कसरी चाहिँ अब जितमा परिणत गर्ने यो मेरो दायित्व, म आउने निर्वाचनमा चाहिँ पार्टीलाई एक के छ भने एक ढिका बनाएर लिएर जान्छु र पार्टीमा सबैलाई म न्याय गर्छु र आउने निर्वाचनमा म पार्टीलाई नम्बर एक, यो देशको नम्बर एक पार्टी बनाउँछु र बहुमत दिलाउँछु भन्ने अठोट राखेर पार्टी सभापति हिँड्न सक्नु पर्यो नि।
त्यसमा अहिले देवबाजी त्यो क्षमता राखेर त्यो योजना बनाएर अगाडि बढ्न तयार हुनुहुन्छ त अबको महासमिति बैठकबाट लगायत तपाईँको विशेष समिति बैठकबाट?
हुनुपर्छ, उहाँ हुनुपर्छ, उहाँ पार्टी सभापति हो, पार्टी सभापतिको गरिमा जोगाउने दायित्व उहाँको पनि हो।
हस्, यो महत्वपूर्ण समयका लागि कल्याणजी तपाईँलाई धेरै धन्यवाद।
धन्यवाद विष्णुजी तपाईँलाई पनि।
उहाँ हुनुहुन्थ्यो नेपाली काँग्रेसका युवा नेता कल्याण गुरूङ। चुनावपछि पहिलोपटक बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक र हारको कारण खोज्न अब हुने काँग्रेस महासमितिको बैठकका विषयमा छलफल गर्दै उहाँसँगको यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालको समय सकिने लागेको छ। भोलिको कार्यक्रममा नयाँ विषयवस्तुका साथ बिहान 8:20 फेरि आउनेछौ। आजको कार्यक्रम बदलिदो नेपालबाट भने प्राविधिक साथी संघर्ष विष्टसँगै म विष्णु विश्वकर्मा पनि बिदा हुन्छु। नमस्कार।